यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। जापान सरकारको निमन्त्रणामा राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमणमा। फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ 25 जिल्लाका लागि 30,00,000 मतपत्र छपाई सम्पन्न भएको निर्वाचन आयोगद्वारा जानकारी। इरानमा रहेका नेपालीलाई जतिसक्दो छिटो स्वदेश फर्कन र जाने तयारीमा रहेकालाई भ्रमण स्थगित गर्न परराष्ट्र मन्त्रालयको आग्रह। उदयपुर सिमेन्ट उद्योग लिमिटेडका तत्कालीन महाप्रबन्धक सुरेन्द्र पौडेल सहित 8 जना विरूद्ध भ्रष्टाचारको आरोपमा अख्तियारद्वारा मुद्दा दायर। र अमेरिकाले इरानमाथि आक्रमण गरे यसको परिणाम नराम्रो हुने इरानका सर्वोच्च नेताको चेतावनी।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेल मित्रराष्ट्र जापानको औपचारिक भ्रमणका लागि गैराती त्यसतर्फ प्रस्थान गर्नुभएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति रामसाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीगण, सुरक्षा निकायका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकारी, नेपालका लागि जापानी राजदूत लगायतले राष्ट्रपति पौडेललाई विदाई गर्नुभयो। राष्ट्रपति पौडेलले यी माघ 21 गते स्वदेश फर्कने तालिका छ। नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापनाको 70औं वर्षका अवसरमा जापान सरकारको निमन्त्रणामा उहाँ नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै जापान जानुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। राष्ट्रपति पौडेलले माघ 20 गते टोकियो स्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। सोही दिन राष्ट्रपति पौडेल र जापानका प्रधानमन्त्री ताका इची सानाए बीच भेटवार्ता हुने कार्यतालिका छ। भ्रमणका क्रममा जापानका विदेश राज्य मन्त्री होरोई इवाओले राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गर्नुहुनेछ। त्यसै गरी जापानी व्यावसायिक समुदायसँगको बैठकमा सहभागिता जनाउनुका साथै राष्ट्रपति पौडेल जापान स्थित नेपाली राजदूतावासले उहाँको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा समेत सहभागी हुनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ। निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचनतर्फ 25 जिल्लाका 30,00,000 मतपत्र छपाई सम्पन्न भएको जनाएको छ। निर्वाचन आयोगमा हिजो पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले समानुपातिक निर्वाचन प्रणालीतर्फको 2,08,30,000 मतपत्र छपाईको काम सकिएको जानकारी दिनुभयो। प्रवक्ता भट्टराईले मतदाता शिक्षा प्रयोजनका लागि 10,98,200 थान नमूना मतपत्र छपाई सकिएको जानकारी गराउँदै कार्यतालिकाभित्रै रहेर आयोगले काम गरिरहेको बताउनुभयो।
आजका मितिसम्म 25 जिल्लाको 30,00,000 मतपत्र चाहिँ प्रत्यक्षतर्फ पनि छापेर सम्पन्न भइसक्यो। करिब 2 करोड़ मध्ये 30,00,000 छापेर भयौं, 1,70,00,000 छाप्ने हो र एक दिनमा 12-15,00,000 संख्यामा मतपत्र छापिन्छ। त्यो हिसाबले हामीले यो टार्गेट छिट्टै मिट गर्छौं भन्ने एजम्पसन गरेका छौं। हामी कार्यतालिकाभित्रै छौं, त्यस कारणले गर्दाखेरि यी सबै कामहरू कार्यतालिका बमोजिम नै सञ्चालन भइरहेको र सम्पन्न जानकारी गराउन चाहन्छु। जे होस्, निर्वाचन आयोगले निर्वाचनको मिति नजिकै नै गर्दाखेरि आफ्नो कार्यतालिका बमोजिमका काम क्वान्टिटेटिभ र क्वालिटेटिभ रूपमा दुवै हिसाबले तोकिएको समयभित्रै सम्पन्न गरिरहेको कुरा म यहाँहरूलाई जानकारी गराउन चाहन्छु।
निर्वाचन आयोगले आचार संहिता उल्लंघन सम्बन्धी प्राप्त 21 उजुरी सम्बन्धमा राजनैतिक दल र सम्बन्धित व्यक्तिलाई स्पष्टीकरण सोधिएकोमा हालसम्म 12 जवाब आइसकेको र बाँकी रहेका उजुरीमा कार्यदलले अध्ययन गरिरहेको पनि जनाएको छ। निर्वाचनमा हुन सक्ने मतबदरको संख्यामा कमी ल्याउन निर्वाचन आयोगले देशैभरका सबै जिल्लामा मतदाता शिक्षा कार्यक्रम अभियानका रूपमा सञ्चालन गर्ने तयारी गरेको छ। मधेस प्रदेशमा पनि विगतका निर्वाचनमा हुने गरेको मतबदरमा कमी ल्याउन मतदाता शिक्षामा जोड़ दिन जरूरी रहेको सरकारवाला बताउँछन्। जनकपुरबाट संवाददाता अजय कुमार झाको यो रिपोर्ट।
मधेस प्रदेशका जिल्लाहरूमा 2079 सालको चुनावमा मतबदर तुलनात्मक रूपमा बढ़ी भएकाले फागुन 21 गते हुने प्रतिनिधि सभाको चुनावमा मतबदर हुन नदिनका लागि मतदाता शिक्षामा जोड़ दिन जरूरी रहेको छ। मधेस प्रदेशका जिल्लाहरूमा अहिले पनि धेरै मतदाताहरू साक्षर नभएका कारणले यसपटक पनि मतबदरको सम्भावना बढ़ी नै रहेको छ। हालै सम्पन्न भएको राष्ट्रिय सभा सदस्य पदका लागि जनप्रतिनिधिहरूले गरेको मतदानमा धेरै मतहरू बदर भएका थिए। मतदाता शिक्षाको आवश्यकताका विषयमा नेपाल पत्रकार महासंघ धनुषाका उपाध्यक्ष अवधेश कामत,
मतदाता शिक्षा प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेछ र यो सञ्चालन गर्यो भने मत बदर हुने जुन अवस्था हुन्छ त्यो कम हुन्छ।
मधेस प्रदेशका जिल्लाहरूमा विगतमा 5-7% मत बदर भएकाले मत बदर हुन नदिने तर्फ राजनीतिक दल उम्मेद्वार तथा निर्वाचन आयोग सचेत रहन जरूरी रहेको छ। मतदाता शिक्षा कहिलेदेखि शुरू हुन्छ भन्ने जिज्ञासामा निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसी,
बजेट विनियोजन भएर जिल्ला जिल्लामा हामी रकम पठाएर सम्बन्धित प्रशिक्षकहरू परिचालन गरेर मतदाता शिक्षा चाहिँ सञ्चालन गर्ने भन्ने मोटामोटी तय भएको छ। मतदाता शिक्षा अनिवार्य शर्त हो। केही नयाँ मतदाता हुनुहुन्छ, केही पर्याप्त शिक्षा नभएर चेतना नभएर पनि मत खेर जाने गरेको छ। धेरै मतलाई सकेसम्म सदर कसरी पार्ने भन्ने कुरामा निर्वाचन आयोग पनि ध्यान छ र यो राजनीतिक दलको सम्बन्धित उम्मेद्वारको पनि यसमा चासो अवश्य हुन्छ भन्ने हाम्रो मान्यता हो। त्यसको लागि सम्बन्धित राजनीतिक दलले पनि ठूला ठूला कार्यक्रम गर्ने अभियान चलाउने भन्दा पनि मतदाताहरूसँग जाने, उहाँहरूलाई मत कसरी दिने भन्ने कुरामा अनुशिक्षण दिन सक्यो भने र निर्वाचन आयोगले पनि आफ्नो मतदाता निकायहरू मार्फत अथवा निर्वाचन शिक्षा कार्यक्रम मार्फत लक्षित मतदाताहरू सामु कार्यक्रम लिएर जान सक्यो भने यो मत खेर जाने कुरालाई चाहिँ न्यूनीकरण गर्न सकिन्छ।
मधेस प्रदेशका जिल्लाहरूमा मत बदर प्रतिशत घटाउनका लागि उम्मेद्वार, राजनीतिक दल, सचेत नागरिक समाजले पनि मतदाताहरूलाई मतदानका विषयमा जानकारी दिन जरूरी रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
फेरि पनि निर्वाचनकै प्रसंग। दुईवटा निर्वाचन क्षेत्र रहेको अछाममा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चुनावी मैदानमा उत्रिएका उम्मेद्वारहरूले घरदैलो अभियान गरिरहेका छन्। घरदैलोको क्रममा उम्मेद्वारले कृषिमा क्रान्ति, पर्यटन प्रवर्धन, भौतिक पूर्वाधार लगायतका प्रतिबद्धता मतदाता समक्ष व्यक्त गरिरहेको बताउँछन्। अछामबाट हाम्रा संवाददाता हिक्मत बहादुर नेपाली।
अछाममा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दुईवटा निर्वाचन क्षेत्र मध्ये निर्वाचन क्षेत्र नम्बर 2 विभिन्न राजनैतिक दलका 9 उम्मेद्वार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। यति बेला उम्मेद्वारहरू जनतासँग मत माग्न विभिन्न प्रतिबद्धता सहित घरदैलो अभियानमा छन्। जेन्जी पुस्ताले उठाएका मागलाई सम्बोधनका लागि आफ्नो उम्मेद्वारी रहेको बताउनुहुन्छ। विघटित प्रतिनिधि सभाका सदस्य समेत रहेका नेपाली कांग्रेसका उम्मेद्वार पुष्प बहादुर शाह,
मेरो उम्मेद्वारी संविधानको रक्षाका लागि, देशको उन्नति प्रगतिका लागि, शिक्षा स्वास्थ्य कृषि लगायत सम्पूर्ण युवाहरूले उठाएको जुन परिवर्तन छ त्यसलाई हामीले आत्मसात गरेर राष्ट्रमा विकास निर्माण कसरी गर्न सकिन्छ भन्ने उद्देश्यका साथ नेपाली कांग्रेसले पनि त्यही नीतिमा रहेर अगाडि बढ्नुपर्छ।
2074 निर्वाचनमा आफू प्रतिनिधि सभा सदस्य रहेको बेला आफ्नो पहलमा शुरू गरेका विभिन्न भौतिक संरचना निर्माण गर्न र थप विकासमा हातेमालो गर्न आफ्नो उम्मेद्वारी रहेको नेकपा एमालेका उम्मेद्वार यज्ञ बहादुर बुगट्टी बताउनुहुन्छ।
पन्ध्रवटा बेडका अस्पतालहरूको शिलान्यास गर्ने र भौतिक संरचना निर्माण गर्ने आज जति ठप्प भएको छ ती पूर्वाधारहरूलाई पूरा गर्नका निम्ति पनि
असम निर्वाचन क्षेत्र नम्बर 2 समग्र विकासका लागि आफ्नो उम्मेद्वारी रहेको बताउनुहुन्छ नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्वार बलबहादुर कुँवर।
असम जिल्ला क्षेत्र नम्बर 2 समष्टिगत रूपमा विकासको काममा अघि बढोस्, यहाँको शिक्षा, स्वास्थ्य, यातायात, खाने पानी, पर्यटन यी सुदृढ भएर जाउन्, समृद्ध असम बनाउने परिकल्पनाका साथ मेरो उम्मेद्वारी भएको छ।
यसपटक जनताले नयाँ परिवर्तन चाहेकाले परिचित हुन बाँकी पात्रमा मत परिवर्तन हुने पक्षमा विश्वस्त भएको बताउनुहुन्छ नेपाल कम्युनिष्ट पार्टी माओवादीका उम्मेद्वार शेर बहादुर विकदर्शन।
नेपाली जनताले जो परिवर्तन खोजेका छन्, सामाजिक, आर्थिक, राजनीतिक परिवर्तन जो खोजेका छन्, नयाँ एजेन्डा पनि खोजेका छन्, त्यसका लागि उनीहरूले आफ्नो मतपत्र मार्फत परिवर्तनको आन्दोलनमा योगदान गर्नेछन्।
किसान मैत्री कानून निर्माण गरी कार्यान्वयन गराउन आफ्नो उम्मेद्वारी रहेको नेपाल मजदुर किसान पार्टी नेमकिपाका उम्मेद्वार शंकर बहादुर साईको भनाई छ।
कम्तीमा असम जिल्लाको त्यो बाँझो जमिनलाई अब उपयोग ल्याउनको निम्ति संसदमा नीति बनाउनको निम्ति मेरो उम्मेद्वारी हो।
असम क्षेत्र नम्बर 2 नेपाली कांग्रेस, एमाले लगायतका पुराना दलले पुरानै अनुहारहरू अघि सारेका छन् भने रासपा लगायतका नयाँ दलले नयाँ अनुहार उम्मेद्वारका रूपमा अघि सारेका छन्। तसर्थ यस निर्वाचन क्षेत्रमा यो पटकको चुनावी प्रतिस्पर्धा रोचक हुने देखिन्छ। हिक्मत बहादुर नेपाली, रेडियो नेपाल।
सरकारले इरानमा भएका नेपाली नागरिकलाई जति सक्दो चाँडो स्वदेश फर्कन आग्रह गरेको छ। अमेरिका र इरान बीच तनाव बढ़दै गएपछि परराष्ट्र मन्त्रालयले आफ्नो वेबसाइट मार्फत ट्राभल एडभाइजरी जारी गर्दै इरान जान तयारी गरिरहेकालाई भ्रमण स्थगित गर्न पनि आग्रह गरेको छ। सरकारले त्यहाँ रहेका नेपालीलाई आकस्मिक स्वदेश फिर्तीका लागि आफ्ना महत्वपूर्ण डकुमेन्टहरू, पासपोर्ट, परिचय पत्र लगायतहरू सहजै भेटिने स्थानमा राख्न पनि आग्रह गरेको छ। परराष्ट्रले समन्वयका लागि नेपालस्थित दूतावास र कतारस्थित दूतावाससँग सम्पर्कमा रहिरहन पनि भनेको छ। इरानमा कति संख्यामा नेपाली छन् भन्ने तथ्याङ्क छैन। सरकारले संयुक्त अरब इमिरेट्स यूएई सरकारको 54 राष्ट्रिय दिवस ईद अल एतिहादका अवसरमा यूएई सरकारले 267 जना नेपाली बन्दीलाई प्रदान गरिएको आम माफीप्रति यूएई सरकारप्रति कृतज्ञता व्यक्त गरेको छ। नेपाल सरकारले यस आम माफीलाई नेपाल र संयुक्त अरब इमिरेट्स बीच विद्यमान द्विपक्षीय सम्बन्धमा रहेको मैत्री, सद्भावना तथा सौहार्दताको प्रतीकका रूपमा लिँदै यूएई सरकारको यस मित्रवत र मानवीय कदमको सराहना गरेको छ। माफी पाएका नेपाली नागरिक विरूद्ध अन्य कुनै बाँकी कानूनी मुद्दा वा प्रतिबन्ध नरहेको अवस्थामा यूएईको प्रचलित कानून अनुसार आवश्यक कानूनी प्रक्रिया पूरा गरेपछि स्वदेश फर्कन सक्नेछन्। गृहमन्त्री ओम प्रकाश अर्यालले अनुसन्धान गर्ने निकायबाट कसूरजन्य सम्पत्तिको रोका तथा नियन्त्रण सम्बन्धी निर्णय र अदालतहरूबाट प्राप्त फैसलाका आधारमा जफत भएका सम्पत्ति तथा साधनको एकीकृत विवरणको प्रणाली यथाशीघ्र तयार गर्न निर्देशन दिनुभएको छ। कसूरको अनुसन्धान तथा तहकीकातको सिलसिलामा रोक्का वा नियन्त्रणमा लिएको सम्पत्ति वा साधनको व्यवस्थापन गर्ने गराउने जिम्मेवारी प्राप्त गरेको कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागको अनुगमनका क्रममा मन्त्री अर्यालले यस्तो निर्देशन दिनुभएको हो। मन्त्री अर्यालले विभागको कार्यप्रगतिबारे जानकारी लिने क्रममा विभागमा विभिन्न निकायबाट प्राप्त हुन आउने कसूरजन्य सम्पत्तिलाई प्रविधिको प्रयोग गरी प्रभावकारी व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो। नारायणगढ़ बुटवल सड़क खण्डको पूर्वी खण्डमा पर्ने सबै पुल निर्माण सम्पन्न भएका छन्। निर्माण सम्पन्न भएका 34 पुल मध्ये 33 पुलबाट सवारी साधन सञ्चालन भइसकेको नारायणगढ़ बुटवल सड़क योजना पूर्वी खण्डले जनाएको छ। पूर्वी खण्डमा अरूण खोला पुलको 8 स्पानको ढलान सम्पन्न भएसँगै नारायणगढ़ बुटवल सड़क योजना पूर्वी खण्डका सबै पुल निर्माण सम्पन्न भएको योजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिनुभयो। त्यस खण्डमा 25 मीटर लम्बाईसम्मका छोटा 22 पुल र 25 मीटर भन्दा लामा 12 पुल निर्माण गर्नुपर्ने गरी निर्माण कम्पनी चाइना स्टेट इन्जिनियरिङ कन्स्ट्रक्सन कर्पोरेशन लिमिटेडले ठेक्का पाएको थियो। खनालले 22 साना तथा 12 ठूला गरी 34 पुलको निर्माण सम्पन्न भएको जानकारी दिनुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा सार्वजनिक सम्पत्ति दुरूपयोग तथा क्लिंकर हिनामिना गरेको आरोपमा तत्कालीन महाप्रबन्धक सुरेन्द्र कुमार पौडेल सहित 8 विरूद्ध मुद्दा दायर गरेको छ। आयोगले तत्कालीन महाप्रबन्धक पौडेल र नायब महाप्रबन्धक महेश प्रसाद काफले विरूद्ध झनै 12,44,00,000 रूपियाँ भन्दा बढ़ी रकम आपसी मिलेमतो र योजनाबद्ध तरिकाले आफ्नो जिम्मामा रहेको सार्वजनिक सम्पत्तिको दुरूपयोग गरी उद्योगलाई गम्भीर आर्थिक क्षति पुर्याएको आरोपमा हिजो विशेष अदालत काठमाण्डुमा मुद्दा दायर गरेको हो। त्यस्तै निमित्त महाप्रबन्धक नवल किशोर शाहसहित उत्पादन महाशाखा प्रमुख संजय कुमार लाल, भण्डारण महाशाखा प्रमुख महेश प्रसाद शाह, क्लिंकर उत्पादन विभाग प्रमुख रविचन्द्र पौडेल, सिमेन्ट उत्पादन विभाग प्रमुख हरिप्रसाद अधिकारी तथा बिक्री विभाग प्रमुख रामबहादुर जीसी विरूद्ध 46,52,00,000 रूपियाँ भन्दा बढ़ी रकम हिनामिना गरेको आरोपमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ। नेपालमा वित्तीय सेवामा पहुँच प्रयोग र गुणस्तरमा उल्लेखनीय सुधार देखिएको नेपाल राष्ट्र ब्याङ्कले जनाएको छ। वित्तीय समावेशीकरण सूचकांक अनुसार सन् 2024-25 समग्र वित्तीय समावेशीकरण सूचकांक 0.47 बढ़ेर 0.53 पुगेको राष्ट्र ब्याङ्कले सार्वजनिक गरेको प्रतिवेदनले जनाएको हो। वित्तीय सेवामा पहुँच विस्तार, डिजिटल माध्यमको प्रयोग तथा सेवा गुणस्तरमा सुधारका कारण वित्तीय समावेशीकरण सूचकांकमा व्यापक प्रगति भएको राष्ट्र बैंकले जनाएको छ। त्यस्तै वित्तीय साक्षरतामा वृद्धि, उपभोक्ता संरक्षण संयन्त्रको सुदृढीकरण, पारदर्शिताको अभिवृद्धि तथा ग्राहक अनुभवमा सुधारका कारण गुणस्तर सूचकांकमा उल्लेखनीय प्रगति भएको पनि केन्द्रीय बैंकको प्रतिवेदनमा उल्लेख गरिएको छ। राष्ट्र बैंकले आगामी दिनमा डिजिटल पूर्वाधार सुदृढीकरण, वित्तीय साक्षरताको प्रवर्धन तथा उपभोक्ता केन्द्रित वित्तीय सेवामा निरन्तर जोड़ दिन आवश्यक रहेको समेत जनाएको छ। सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डाक्टर महेन्द्र विष्टले रेडियो नेपाल र नेपाल टेलिभिजन रूपान्तरण भइसकेकाले अब यसको उत्पादन र प्रसारण तथा पहुँचमा समेत रूपान्तरण हुन आवश्यक रहेको बताउनु भएको छ। विराटनगर स्थित तारणी प्रसाद कोइराला स्मृति संचार ग्राममा शुरू भएको समावेशी प्रसार सामग्री उत्पादन तथा प्रसारण सम्बन्धी तालिमलाई हिजो सम्बोधन गर्नुहुँदै उहाँले सार्वजनिक सेवा प्रसारणले नागरिकलाई पहिलो प्राथमिकतामा राखी सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो। रेडियो नेपालले अहिले 26 भाषामा समाचार प्रसारण गरिरहेकाले अब 26 भाषाभित्रको संस्कृतिलाई सम्बोधन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो। सार्वजनिक सेवा प्रसारण नेपालका प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपानेले सार्वजनिक सेवा प्रसारणले समावेशी आवाजलाई आम जनताको बीचमा जोड़ने गरी कार्यक्रम प्रसारण गर्नुपर्ने बताउनुभयो। रेडियो नेपालका उपनिर्देशक एवं तालिम संयोजक सुरेन्द्र प्रसाद यादवले तालिमको उद्देश्यमाथि प्रकाश पार्दै तालिमले रेडियो नेपालको सेवा प्रसारणलाई समावेशी बनाउन थप सहयोग पुर्याउने बताउनुभयो। रेडियो नेपालका उपनिर्देशक जनार्दन विष्टले सबै जातजाति र भाषाभाषीलाई सम्बोधन हुने गरी रेडियो नेपालले समाचार तथा कार्यक्रम प्रसारण गरिरहेको जानकारी गराउनुभयो। संचार ग्राम विराटनगरका प्रमुख तिलकराम चौधरीले समावेशी र सहभागितामूलक कार्यक्रमको उत्पादनलाई संचार ग्रामले जोड़ दिएको बताउनुभयो। दुई दिनसम्म चल्ने तालिममा कोशी तथा मध्य प्रदेशका रेडियो नेपालका स्थानीय संवाददाता, रेडियो नेपाल धनकुटा तथा बर्दीवास प्रादेशिक प्रसारण केन्द्र, तारणी प्रसाद कोइराला स्मृति संचार ग्रामका कर्मचारी, विभिन्न भाषाका समाचार वाचक तथा कार्यक्रम उत्पादक कर्मचारी तथा प्राविधिक गरी 40 सहभागिता रहेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। इरानका शीर्ष सुरक्षा अधिकारीले अमेरिकासँग भइरहेको वार्ता सकारात्मक दिशामा अघि बढ़िरहेको बताए पनि इरानी सेना प्रमुख आमिर हटामीले अमेरिकालाई कुनै पनि प्रकारको सैन्य आक्रमण नगर्न कड़ा चेतावनी दिनुभएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि दुई देशबीच संवाद जारी रहेको पुष्टि गर्नुभएको छ। तर उहाँले अमेरिकी नौ सैनिक जहाजहरू इरानको तट नजिक तैनात गरिएको उल्लेख गर्दै सैन्य तनावपूर्ण रूपमा हटिन सकेको संकेत गर्नुभयो। यसैबीच इरानका सर्वोच्च नेता अली खामेनीले इरानमाथि अमेरिकाले कुनै आक्रमण गरे यसको परिणाम नराम्रो हुने चेतावनी दिनुभएको छ। सर्वोच्च नेता खामेनीले यसको परिणाम धार्मिक युद्धसम्म पुग्ने चेतावनी दिँदै अमेरिकाले इरान र यसको विशाल तेल र प्राकृतिक ग्यासका स्रोतहरूलाई चपाउन चाहेको उल्लेख गर्नुभएको छ। युक्रेनको ऊर्जा प्रणालीमा एक आपतकालीन प्रविधिगत संकटका कारण देशभर विद्युत आपूर्ति ठप्प भएको छ। युक्रेनका ऊर्जा मन्त्री डेनिस सिम्हालले रोमानिया र मालदोभासँग जोड़िएका विद्युत लाइन र युक्रेनका पश्चिमी र केन्द्रीय भागबीचको मुख्य ट्रान्समिशन लाइन एकैसाथ डिस्कनेक्सन भएको बताउनुभयो। यसले युक्रेनको ग्रीडमा श्रृंखलाबद्ध पावर कट निम्त्यायो र सब स्टेशनहरूमा स्वचालित सुरक्षा प्रणाली सक्रिय भएको उहाँले उल्लेख गर्नुभएको छ। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले ऊर्जा प्रणालीमा आवश्यक सबै आपतकालीन प्रतिक्रियाहरू लागू गरिएको र प्रभावित क्षेत्रको विद्युत आपूर्ति छिट्टै पुनस्थापन गर्ने प्रयास जारी रहेको बताउनु भएको छ। सरकारी अधिकारीहरूले प्रविधि परीक्षण, लाइन निरीक्षण र सम्भावित सुधारका लागि आपतकालीन टोली परिचालन गरेको जनाएका छन्।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
सन् 2026 को पहिलो महिना जनवरीमा 92,573 पर्यटकले नेपाल भ्रमण गरेका छन्। गत वर्ष जनवरीको तुलनामा यस महिनामा 15.7% बढ़ी पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ। जनवरीमा नेपाल आउने पर्यटक मध्ये सबैभन्दा बढ़ी भारतीय पर्यटकको संख्या रहेको छ। भारतबाट 26,624 पर्यटक नेपाल आएका छन्। त्यस्तै एक महिनामा चीनबाट 9,101, संयुक्त राज्य अमेरिकाबाट 8,406, बंगलादेशबाट 5,800 14 तथा अस्ट्रेलियाबाट 4,957 पर्यटक नेपाल भित्रिएका छन्। यस अवधिमा सार्कबाट 39.3% पर्यटक नेपाल आएका छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दलका घोषणा पत्रमा आर्थिक विषयले प्राथमिकता पाउन नसकेको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको दलका घोषणा पत्रमा आर्थिक एजेण्डा सम्बन्धी कार्यक्रममा अध्यक्ष ढकालले राजनीतिक दलहरू आफ्नो एजेण्डा भन्दा पनि अन्य दललाई गाली गरेर स्थापित हुन खोज्ने प्रवृत्ति मौलाउँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो। कुनै पनि दलका घोषणा पत्रमा अहिलेसम्म निजी क्षेत्र र आर्थिक विषय प्राथमिकतामा नपरेको अध्यक्ष ढकालले बताउनु भएको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ। वीरगंज हुँदै चालू आर्थिक वर्षको 6 महिनामा 7,64 करोड़ मूल्य बराबरका विभिन्न 7 थरी दाल जन्य खाद्यान्न नेपालमा भित्रिएका छन्। गत आर्थिक वर्षको 6 महिनामा 1,80 करोड़ मूल्य पर्ने दालजन्य खाद्यान्न नेपालमा भित्रिएको थियो। वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टले गत आर्थिक वर्षको 6 महिनाको तुलनामा चालू आर्थिक वर्षको 6 महिनामा दालजन्य खाद्यान्नको आयात 31% बढ़ेको जानकारी दिनुभयो। चालू आर्थिक वर्षको 6 महिनामा 3,82 करोड़को मसुरको दाल, 1,17 करोड़ मूल्य पर्ने सिमी, राजमा, 1,14 करोड़ मूल्यको चना, 1,00,000 मूल्यको अन्य गेडागुड़ी आयात भएको छ। तनहुँमा निर्माण हुन लागेको 126 मेगावाट क्षमताको तल्लो सेती जलविद्युत आयोजनाको पहुँच सड़क निर्माण कार्य शुरू भएको छ। 140 मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजना निर्माण गरिरहेको तनहुँ जलविद्युत कम्पनी लिमिटेडले त्यहाँबाट खेर जाने पानीको सदुपयोग गर्दै तल्लो सेती जलविद्युत आयोजना निर्माणको प्रक्रिया अघि बढ़ाएको हो। आयोजनाको पहुँच सड़क निर्माण तथा कार्यालय स्थापना शुरू गरेको तनहुँ जलविद्युत आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो। आयोजनाको लागि देवघाट 4 गाईघाटमा अर्धभूमिगत विद्युत गृहको निर्माण गरी विद्युत उत्पादन गरिनेछ। आयोजनाको अनुमानित लागत 25 अर्ब रहेको छ। नेपाली बजारमा दिनहुँ नयाँ रेकर्ड बनाएको सुनको भाव आइतबार भने वात्तै घटेको छ। आइतबार सुनको भाव तोलामा 18,800 रुपियाँले घटेको छ। मूल्य घटेसँगै आइतबार सुन तोलाको 3,00,000 रुपियाँमा किनबेच भएको छ। शुक्रबार सुन प्रति तोला 3,18,800 रुपियाँमा किनबेच भएको थियो। बिहिबार सुनको भाव प्रति तोला 20,500 रुपियाँले बढेर 3,39,300 रुपियाँ कायम भएर किनबेच भएको थियो।
भुवन आचार्य, अब खेल समाचार।
अंकबिन काक्रीबियार क्लबमाथि 3-0 गोलको सजित हासिल गर्दै प्लानिङ बोइज युनाइटेड एन्फा राष्ट्रिय लीगको अंक तालिकामा 5 स्थानमा उक्लिएको छ। आइतबार 7 दोबाटो स्थित एन्फा मैदानमा प्लानिङलाई जित दिलाउन बबिन बोहरा, रोमन भुजेल र हेमन लिम्बुले गोल गरे। लीगमा प्लानिङको यो तेस्रो जित हो। यो नतिजासँगै 5 खेलमा 10 अङ्क जोड्दै प्लानिङले 2 स्थान सुधार गर्यो। समान खेल खेलेको काँक्री बिहारले सबैमा विपक्षीलाई नतिजा सुम्पिएको छ। 25 संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रण आहारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि गरिएको छ। आइतबार सहारा क्लब पोखराको भवनमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता माघ 27 देखि फागुन 9 गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने जानकारी दियो। यस संस्करणमा उपाधि विजेताले 14,01,000 रुपियाँ तथा उपविजेताले 7,01,000 रुपियाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिता खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरका रूपमा स्थापित गरौं भन्ने उद्देश्य सहित आयोजना हुन लागेको हो। 25 संस्करणमा 12 टीमको सहभागिता रहने आयोजकले जनाएको छ। सहभागी टीमहरूमा नेपाल पुलिस क्लब, मनाङ मर्स्यादी क्लब, प्लानिङ बोइज युनाइटेड, पन्डरबोन नर्थ युनाइटेड सिक्किम भारत, गोर्खा इन्टरनेशनल फुटबल क्लब हङकङ, आभा फुटबल क्लब उज्बेकिस्तान, चर्च बोइज युनाइटेड नेपाल एपीएफ क्लब, जावलाखेल युथ क्लब, मछिन्द्र फुटबल क्लब भारतको एक टीम तथा आयोजक सहारा क्लब पोखरा रहेका छन्। नेपाल ऱ्याफ्टिङ एन्ड क्यानोइङ संघ एनआरएससीको आयोजनामा तथा बागमती प्रदेश खेलकुद विकास परिषदको सहयोगमा चितवनको फिसिङ स्थित त्रिशुली नदीमा 9 राष्ट्रिय ऱ्याफ्टिङ तथा 14 राष्ट्रिय क्यानोइङ स्लोम च्याम्पियनशीप आइतबारदेखि शुरू भएको छ। मंगलबारसम्म चल्ने च्याम्पियनशीपमा देशभरका विभिन्न नदी क्षेत्र र क्लबहरूबाट कुल 51 जना खेलाड़ीहरू सहभागी छन्। त्रिशुलीको छालमा खेलाइने ऱ्याफ्टिङ र क्यानोइङका विभिन्न विधाहरूमा प्रतिस्पर्धा गरिनेछ। च्याम्पियनशीपलाई केवल राष्ट्रिय प्रतिस्पर्धाको रूपमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरको छनौटको रूपमा समेत लिएको छ। च्याम्पियनशीपको क्यानोइङ स्लोङ मार्फत उत्कृष्ट 5 भित्र पर्न सफल खेलाड़ीलाई आगामी सेप्टेम्बरमा जापानमा आयोजना हुने एसियाली खेलकुदका लागि पहिलो चरणको छनौटमा समावेश गरिनेछ।
अझै बम अब मौसम सम्बन्धी समाचार। पश्चिमी न्यूनचापीय प्रणाली बलियो भएपछि मौसममा बदली हुने भएको छ। जल तथा मौसम विज्ञान विभागले मौसममा बदली भई वर्षा र हिमपातले कोशी तथा मधेस बाहेकका क्षेत्रको जनजीवन प्रभावित भई खुलेको मौसम एक हप्ता नबित्दै पुनः वर्षा गराउने प्रणाली सक्रिय हुन लागेको जनाएको छ। अब मौसम सम्बन्धी जानकारी। आज तराईमा हुस्सू र कुहिरो रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाड़ी तथा हिमाली भागमा हिमपात तथा अन्य प्रदेशका उच्च पहाड़ी तथा हिमाली भागका केही स्थानमा हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 20.1 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 5.2 डिग्री सेल्सियस, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 18 देखि 20 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:51 भयो भने सूर्यास्त भरे साँझ 5:45 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। जापान सरकारको निमन्त्रणामा राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमणमा। फागुन 21 गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ 25 जिल्लाका लागि 30 लाख मतपत्र छपाई सम्पन्न भएको निर्वाचन आयोगद्वारा जानकारी। इरानमा रहेका नेपालीलाई जतिसक्दो छिटो स्वदेश फर्कन र जाने तयारीमा रहेकालाई भ्रमण स्थगित गर्न परराष्ट्र मन्त्रालयको आग्रह। उदयपुर सिमेन्ट उद्योग लिमिटेडका तत्कालीन महाप्रबन्धक सुरेन्द्र पौडेल सहित 8 जना विरूद्ध भ्रष्टाचारको आरोपमा अख्तियारद्वारा मुद्दा दायर। र अमेरिकाले इरानमाथि आक्रमण गरे यसको परिणाम नराम्रो हुने इरानका सर्वोच्च नेताको चेतावनी। यसका साथै बिहान 7 बजेको समाचार यही सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।